Bismillahirrahmanirrahim. Azizan Aman, aaj ka dars surah-e Al-Alaq se shuru hota hai. 30va para surah number 96. Sada jiski hoti hai, is tarah بِإِسْمِ رَبِّكَ الَّذِي خَلَقَ. مروجہ روایات کے مطابق کہا یہ جاتا ہے کہ یہ سب سے پہلی سورت تھی جو نازل ہوئی تھی. وہی کی ابتدا اس سے ہوئی تھی, لیکن خود اسی صورت میں چار ہی آیتیں آگے چل کر ایک ایسی داخلی شہادت ملتی ہے جو اس امر کی وضاحت کرتی ہے کہ یہ پہلی وحی نہیں ہو سکتی, اس لیے کہ اس میں یہ کہا گیا ہے کہ ارأیت الذی ینہا عبدا اذا صلى. کیا تم نے دیکھا, اسے تم نے دیکھا کہ وہ خدا کے اس بندے کو جبکہ یہ اپنے فرائض منصبی کی ادائیگی میں مصروف ہوتا ہے, یا عام ترجمے کے مطابق جب یہ نماز ادا کرتا ہے تو وہ اسے روکتا ہے. اس سے سوال یہ ہے کہ اگر یہ پہلی وحی تھی تو یہ حضور کا اپنے فرائض منصبی کی ادائیگی یا صلاۃ میں قیام اور اس سے ان لوگوں کا آپ کو روکنا, یہ تو اس سے پہلے کی بات ہو ہی نہیں سکتی. یہ چیزیں تو بہرحال یہی کے بعد کی چیزیں ہیں. یہ ان کی مخالفت قریش تھی, یہ چیزیں ان میں حضور کی مصروفیت, یہ تو نبوت ملنے کے بعد جب احکام آئے ہیں تو اس وقت کی باتیں ہیں. پھر ان کی مزاحمت اور تصادم, یہ تو بعد کی چیزیں ہیں. پہلی وحی میں یہ چیز کہنا کہ کیا تو نے دیکھا اس آدمی کو یا ان لوگوں کو یا اس جماعت کو یا اس گروہ کو کہ جو اس بندے کو اپنے فرائضی منصبی ادا نہیں کرنے دیتا, اس کے راستے میں سنگ گراہ بن کر حائل ہو جاتا ہے, مخالفت کرتا ہے, مزاحمت کرتا ہے, تصادم ہوتا ہے. پہلی وحی میں تو یہ بات ہو نہیں سکتی تھی. اس داخلی شہادت سے بھی یہ معلوم ہوتا ہے کہ یہ بات نہیں ہے. لیکن میں اس کا بھی ذکر نہ چھیڑتا, اس لیے کہ یہ زیادہ سے زیادہ ایک تاریخی سی بات ہو جاتی. لیکن اس پہلی وحی کی تفصیل میں ہمارے ہاں روایات میں جو کچھ آیا ہے اسے بیان کیے بغیر آگے گزرا نہیں جا سکتا. کہ آپ دیکھیں گے کہ اس میں اتنی بڑی سازش کی گئی ہے کہ اس کے تصور سے روح کانپ اٹھتی ہے. اور حیرت یہ ہے کہ یہ روایات سننے سے ہیں جنہیں سب ہی تسلیم کرتے ہیں. خود بخاری کے اندر بھی یہ روایت موجود ہے. عجیب اتفاق ہے ہمارے ہاں کہ جن چیزوں کے اوپر ہمارے ہاں اتفاق چلا آتا ہے وہ عام طور پہ باطل ہی ہوتا ہے. سیدھی سی بات ہے, کسی شخص کو جب یہ مسلمان کہتے ہیں تو وہ اہل حدیث اسے اہل حدیث بناتے ہیں, تو فقہ والے اس کے خلاف ہو جاتے ہیں, وہ ان اہل حدیث کو بھی کافر کہتے ہیں, اس فرقے میں سامنے ہونے والے کو بھی کافر کہتے ہیں, دیوبندی میں مخالفت کرتے ہیں, اگر وہ شیعہ بنا لیتے ہیں تو سارے سنی مخالفت کرتے ہیں. اس میں سب مخالفت کریں گے, لیکن جب یہ کسی مسلمان پہ کفر کا فتویٰ لگائیں گے تو سب اس کے اوپر دفتر کر دیتے. کافر کو مسلمان کرنے میں باہمی اختلاف ہے، مسلمان کو کافر بنانے میں اتحاد ہے. تو یہ صوفی قسمت ہماری کہ روایات میں جن روایات پہ ان کا اتفاق ہوتا ہے وہ اکثر ایسی ہوتی ہیں. دیکھیے ذرا اس روایت میں کیا لکھا ہے. پہلی چیز تو یہ کہ نبی اکرم صلی اللہ علیہ وسلم اکثر گھر سے کوئی تھوڑے سے چھٹی ذرا سا پانی لے کر دور مکے سے ایک پہاڑی کے غار میں چلے جایا کرتے تھے، اور وہاں قلعہ اور مراقبہ کی قسم کی چیز کیا کرتے تھے، جان دھیان میں بیٹھے رہتے تھے، ریاضت کرتے تھے، اور اس طرح سے غور کیجیے گا ان کی جزیات کے اوپر، بڑی گہری چیزیں ہیں یہ. اور اس طرح سے جب یہ وہ قلعے کرتے رہے کرتے رہے، تو آخر الامر پھر ایک دن آپ کو وہی مل گئی. اس سے ساری فرم مل گئی آپ کے ہاں کے تصوف کے ریاستوں کو اور قلعہ بازیوں کو اور مراقبوں کو، اور پھر نبوت سے بھی آج کس میں تصوف قرار دے دیا گیا کہ جس میں انسان غاروں میں جا کر قلعوں میں بیٹھتا ہے، جان دھیان کی باتیں ہوتی ہیں، اور وہاں پھر کشف ہو جاتا ہے. تو گویا نبوت بھی ایک کشف کے قسم کی چیز تھی. اب اس کے بعد ذرا تعظیماً یہ کہہ دیا جاتا ہے کہ وہ بلند پایا چیز تھی، اور یہ جو باقی اگر آپ کو ملتی ہے یہ ذرا کم تر دیتی تھی. یعنی اس کے میں فرق جو ہے وہ کوانٹیٹیو ہوتا ہے، درجے کا ہوتا ہے، کوالیٹیٹیو نہیں ہوتا. چیز وہ ایک ہی ہوتی ہے. سوچیے برادران عزیز، نبوت اگر یہی چیز ہے تو پھر تو اسے ہر شخص اپنے کسب و ہنر، محنت اور مراقبے اور ریاستوں اور قلعوں سے حاصل کر سکتا ہے. کم کر دیجیے کسی سے ہی کہتے وہی ہوئی، اور جسے پھر آپ ختم نبوت کہیں گے وہ کیا ہوا؟ زیادہ سے زیادہ یہ تو یہ بلند درجے کی وہ چیز تو آگے ختم ہو گئی، لیکن اس سے کمتر درجے کی چیزیں قیامت تک کے لیے جاری ہیں. اور یہی وہ سیڑھی ہے کمتر درجے کی جس پہ پاؤں رکھتے 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 کے لیے ایک دن کہہ دیتا ہے کہ صاحب میں بلند درجے بھی پہنچ گیا. پہلی سازش، سارا تصور، یہ جان دھیان مراقبے قلعے ریاضتیں، اور اس طرح سے کشف حقیقت، الہام، ساری چیزیں اسلام کے اندر غیروں سے مستعار آئی ہوئی ہیں، مانگ کے لی ہوئی ہیں. اور پھر اس کی سند میں یہ چیز ہے کہ حضور بھی اسی طرح سے اس مقام کے اوپر پہنچے تھے غاروں میں قلعے کرنے سے. اگر اس اندازے بیس سے ناش ناش ان کے یہاں تو واقعی ایسا نہیں ملتا کہ وہ یہ کچھ کیا کرتے تھے. قیامت بر قیامت کہ یہ بھی روایات میں ملتا ہے کہ ایک یہودی لڑکا تھا، وہ اس قسم کی کچھ باتیں کیا کرتا تھا، اسے الہام ہوا کرتا تھا، اس سے کیفیت تاری ہوا کرتی تھی. اور پھر یہ کہا گیا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم اسے چپکے چپکے دیکھنے جایا کرتے تھے. سوچیے عزیز والے من، خاموشی خاموشی سے بات کہاں پہنچائی جاتی ہے. عربوں کے یہاں دستور نہ سے ہی سند مل گئی کہ وہاں ایک یہودی یہ کچھ کیا کرتا تھا، عیسائیوں کے راہب یہ کچھ کیا کرتے تھے. اور پھر وہ کہ حضور جب وہ تجارت کے سلسلے میں گئے ہیں شام میں، تو وہاں عیسائیوں کے راہبوں سے ملاقاتیں ہوئی. تو اگر آپ یورپ کے یہ عیسائی پادری مستشرق ان روایات کی بنا کے اس نتیجے پہ پہنچے के लिए सारा कुछ वही था जो ईसाई राहबों के यहाँ, यहूदियों के यहाँ, दूसरी कौमों के इन फकीरों के यहाँ तसव्वुफ में ये कुछ होता चला आ रहा था, उसी रास्ते से इस रसूल ने भी ये कुछ किया। उन्हें किस तरह से हम वाजिब गर्दन जदनी करार दे सकते हैं? पहली चीज तो ये कि हराज के अंदर आप जाते थे और ये था तरीका जिससे फिर एक दिन तक की हकीकत हुआ। तो सबक में सनक ले ली यहाँ से। उसके बाद ये है कि जिब्रील अमीन नमूदार हुए और आपके सामने लिखा हुआ कागज रखा और कहा कि इस बरा पढ़। आपने कहा कि मैं पढ़ना नहीं जानता, मेरा खुदा ने भेजा कागज पे लिख के जिब्रील ने पेश किया, दोनों को पता नहीं था कि ये पढ़ना नहीं जानता। उस वक्त ये हकीकत खुली तो जिब्रील अमीन ने फिर आपको अपने गले से लगाया और इस तरह से फिर वो इस काबिल हो गए कि उन्होंने ये कुछ पढ़ा। जो कुछ पढ़ा फिर वो कागज नहीं लिया उसके। उसके बाद आगे देखिए कि ये इसे अंग्रेजी में तसव्वुफ की जुबान में एक्सपीरियंस कहा जाता है, एक जाति तजुर्बा, द फर्स्ट एक्सपीरियंस ऑफ मिस्टिसिज्म। तो ये तसव्वुफ की तजुर्बा से पहले एक्सपीरियंस दिए हुए। अब उसके बाद ये है कि इससे हजूर के बेहद खौफ की कैफियत सारी हो गई। करते हुए वहां से आप जल्दी से दौड़ते हुए घर पहुंचे। शाम से बीवी से कहा कि मुझसे कंबल उड़ा दो, मुझे बड़ी सर्दी लग रही है। फिर उसके बाद ये वाकया सुनाया कि हार में मेरे साथ ये वाकया हुआ है। तो बीवी ने ये कहा कि आप डरिए नहीं, आपकी जिंदगी तो बड़ी पास बाजाना जिंदगी है, खुदा आप पे इस किस्म की कोई आफत नहीं डालेगा। ये रसूल को तो खुद इसका एहसास नहीं हुआ, बीवी ने बात कही तो बात को थोड़े सा हौसला बंधा कि खैर कोई खतरे की चीज नहीं है। अजीजा ने मन मैं ये कहना चाहता हूँ, आप देखिए कि बेखबर से मकाम मोहम्मद अरबी। लेकिन मैंने कहा है कि ये कुछ साजिशें हैं। अभी बात चल जाती है कि कहां से साजिश चली। उसके बाद बीवी ने यह कहा कि मेरा एक रिश्तेदार है यहां, वर्षा बिन नौफल, वो बहुत बड़ा ईसाई आलम है, इब्रानी का भी आलम है, यहूदियत की ईसाइयत के सहारे पर इन अलूम पर उसे बड़ा अबूर है। चलो उसके पास चलें और उससे पूछें कि ये क्या हुआ। ये नबी उनके पास चले जा रहे। वर्षा बिन नौफल ने जब ये कहानी सुनी तो उसने कहा उनकी बीवी से, उसे तेरी बहन थी, कि तुम्हें मुबारक हो, ये तो वही जिब्रील नामूस अकबर है कि जो मूसा के पास आया था, जो ईसा के पास आया था, यही उनके पास आया है। ये तो नबूवत है जो इन्हें मिली है, बड़ी मुबारकबाद है। आपने फरमाया कि ये जिब्रील थे, उनका हाँ कहा, ये नबूवत मुझे मिली है। ठीक है, जो एक ईसाई आलम की शहादत से आपको ये मालूम हुआ कि मैं नबी बन रहा हूं। माजन नबूवत के मकाम कुबरा के ऊपर साइज किया जा रहा है इस जाति अकदस आजम को, जिसे नबूवत दी जाती है। जैसा मैंने आमतौर पर कहा करता हूं, ये नहीं होता वो जो कहानी होती है कि एक राजा मर गया और उसके यहाँ आगे कोई जानकीन होने वाला नहीं था, तो दरबारियों ने फैसला किया कि ताज लेके बाहर खड़े हो जाते हैं, सुबह को जो शख्स सबसे पहले शहर में दाखिल होगा उसके सिर पे ये रख दिया जाएगा। यह नबूवत भी यूं ही चीज एक है कि यह जो खुदा ने देनी होती है किसी को, वो जो इत्तेफाक के सामने आ गए उसके सिर पे रख दिया, जिसके सिर पे रखा है अब वो सटपटा रहा है, माजल्ला उसे पता ही नहीं चलता कि ये क्या हो रहा है। जिसे नबी बनाया जा रहा है, अगर तो मूसा अलैहिस्सलाम के किस्से में जब उनसे ये पहली दफा बात कही गई और उन्होंने कहा कि ये तो बड़ा एहसान कुबरा है आपका अल्लाह ने जो मुझे नबी बनाया गया, कहने लगे कि मूसा तुम्हें पता नहीं है, हम तो तुम्हें उस दिन से देख रहे थे जिस दिन तू पैदा हुआ है, और उसके बाद कुरान में है कि सारी मनाजिल उन्होंने गिनाई, यूं फिरौन के महलों में पहुंचे, फिर उसके बाद मदीन में शब्बानी की, फिर उसके बाद इन तमाम कुरान ने कहा है इन तमाम कुठालियों के बाद जब तू निकला है मूसा तो फिर हमारे पैमाने पे पूरा उतरा और उसके बाद हमने तुम्हें नबूवत से सरफराज किया। ये होने वाला नबी तो इन तमाम कुठालियों में से निकल रहा होता है, जब उसे देखा जाता है कि ये इतनी अजीम जिम्मेदारी संभालने के काबिल है, फिर उसके बाद उसे नवाजा जाता है नबूवत से। लेकिन उसकी कैफियत इन रवायात के मुताबिक ये है कि उसे खुद कुछ पता नहीं चल रहा कि ये क्या हो रहा है। एक ईसाई राहिब या आलिम की शहादत पे वो कहता है कि आप नबी हैं और आप समझ लेते हैं कि मैं नबी हो गया, और उसके बाद दावे नबूवत कर दिया जाता है। और वो आलिम जो इसकी शहादत देता है कि आप नबी हैं, वो आपको नबी तस्लीम नहीं करता, वो ईसाई मर गया। कहा उसने ये कि मैं जानता हूं कि इसके बाद ये मक्के वाले तुम्हारी बड़ी मुखालफत करेंगे, अगर मैं उस वक्त जिंदा हुआ तो उस वक्त तुम्हारी मदद जरूर करूंगा। यानी शहादत दे रहा है नबूवत की, ईमान नहीं ला रहा, कह रहा है जब मुखालफत होगी वो पेश गोई कर रहा है इस चीज की कि ऐसा होने वाला है, उस वक्त तुम्हारी मदद करूंगा। खुद ईसाई रहा, ईसाइयत तो मर गया, और रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम के कान में ये बात डाल दिया कि आप नबी हैं। अजीजान मन सोचिए, अगर आज यूरोप के ये पादरी आपसे ये कहें तो क्या मालूम है कि वर्का बिन नौफल ने यही एक चाल की है, अगर वो वाकई नबी समझता तो खुद ईमान न ले आता। और आपके रसूल की कैफियत ये है कि एक ईसाई आलम की शहादत पर अपने आप को नबी समझने लग गया। आप देखते हैं कि इसमें वर्का बिन नौफल का मकाम क्या हो जाता है और रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम का मकाम क्या रह जाता है। साफ नजर आज आ रहा है कि वजी है रवायत बनाई हुई है, इसके अंदर यहूदियत और ईसाइयत और इनकी राहबियत सारी झलक रही है इस रवायत की तह के अंदर बैठी हुई। उनसे अफसोस नहीं, उनका तो काम ही यह था कि हजूर के इस दावा में इस्लाम में तरह तरह के शकूक पैदा किए जाए, बड़े सटल तरीके से, बड़े ही लतीफ तरीके से। उनके तो गिला नहीं, वो तो दुश्मन थे, उनकी तो ये स्ट्रेटजी थी। सोचिए गिला इनसे है कि हजार बरस से इन रवायात को अपने सीने से लगाए लगाए फिरते हैं, और अगर किसी की ये बसीरत के जो मकाम नबूवत को कुरान करीम से समझ रहा है वो कहता है कि ये रवायत ही नहीं हो सकती, ये वजह है, ये गलत है, हम इनकी सदाकत से इनकार करते हैं, तो उसे दायरा इस्लाम से खारिज कर देते हैं कि ये मुनकर हदीस है। ये आपकी पहली वही की पहली रवायत है, बड़ी तफसील से मौजूद है صحابہ کے اندر موجود ہے، بخاری کے اندر موجود ہے، متفق علیہ ہے، تمام اسے صحیح مانتے چلے آ رہے ہیں. اور اس طرح سے نبی اکرم صلی اللہ علیہ وسلم اپنے آپ کو نبی محسوس کرنے لگے. میں نے عرض کیا تھا کہ اس سے نہیں گلا کہ یہ پہلی رہی ہے یا بعد کی ہے، یہ جو اس کے ساتھ روایت وضع کی ہوئی ساتھ ملتی ہے ہمیں، یہ ہے وہ چیز کہ آپ کی ساری عمارت کو غیر بنیاد سے اکھیڑ کر دیتی. بڑی ثابت. بہرحال قرآن ان سازشوں سے بہت بلند ہے. کہا گیا ہے کہ اقرا باسم ربک الذی خلق. یہ ٹھیک ہے، یہ قرا کا لفظ یہ پڑھنے کے معنوں میں بھی آ جاتا ہے، لیکن بنیادی معنی کے اعتبار سے اس کے معنی ہوتے ہیں اعلان کا، پروکلمیشن جسے کہتے ہیں انگریزی میں، بالکل ان معنوں کے اندر ہی آتا ہے. لفظ قرآن جو ہے اس کے معنی بھی پروکلمیشن کے ہیں، ایک اعلان عام. اقرا اعلان کر دے اٹھ کے. کتنا بڑا انقلاب آسمان یہ لفظ ہے. اعلان کر دے، کس چیز کا اعلان کر دے؟ اس میں رب کا، اللہ ہی خالق. دو دو لفظوں کے اندر کتنی حقائق بیان کرتا چلا جاتا ہے. اللہ ہی خالق، رب اعلان کر دے کہ جس نے پیدا کیا ہے اس نے سامان ربوبیت بھی دیا ہے. بڑی عجیب چیز، زمین پر مخلوق کو پیدا کر دینا کہ جن کی زندگی کا انحصار سامان زیست پر ہو، اور سامان زیست عطا نہ کرنا، دہند ذوق بڑے لذت نظر نہ دہند مین اسدت خدا را. خدا ایسا نہیں ہو سکتا. اعلان کر دے اس چیز کا کہ جس نے پیدا کیا ہے اس نے سامان زیست بھی دیا، لہذا جسے پیدا کیا گیا ہے اسے سامان زیست سے محروم رکھنے کی کوشش خدا کی خالقی سے ربوبیت کے اعلان کے خلاف جاتی ہے. برادران کی اعلان یہ ہے، جس نے پیدا کیا ہے سامان ربوبیت بھی عطا کیا ہے. بہت بڑا اعلان ہے. پہلا اعلان ہے نظام ربوبیت کا، پہلا اعلان ہے الحمدللہ رب العالمین سے بات شروع کی تھی. آپ دیکھتے ہیں قرآن کریم کے رگ و پہ کے اندر کس طرح ربوبیت خون کی طرح رواں دواں چلی جا رہی ہے. اقرا باسم ربک الذی خلق، اور اس کے بعد ہے خلق الانسان من علق. علق عربی زبان کی جامعیت قرآن کے حسن انتخاب کی داد ایسے مقام پہ ملتی ہے. فزیکل لیول پہ دیکھیے، طبی سطح کے اوپر دیکھیے، تو جنین کی پیدائش، اس کے مختلف مراحل، کہ وہ مراحل تھے جنہیں ڈاکٹر سید عبدالودود صاحب نے ہماری اس کنونشن میں نہایت تفصیلی طور پر بڑے دلچسپ عالمانہ انداز سے بیان کیا تھا، اور اس میں علق بھی آیا تھا. وہ مرحلہ کے جس میں یہ ہنوز جنین کی شکل اختیار نہیں کی ہوئی ہوتی اس میں، لیکن رحم مادر کی دیوار کے ساتھ چپکا لپکا ہوا ہوتا ہے. طبی زندگی کے لیول کے اوپر دیکھیے تو میں علق یہ بات بتا رہی ہے آپ، لیکن انسانیت کی لیول کے اوپر آ گئی ہے تو انسان کی ایک حیوانی فطرت بتاتی ہے. حلق کے معنی ہے چپک جانے والا. یہ جو ہوتا ہے نا عربی زبان میں فائدہ، خلق الانسان من علق، علق سے پیدا کیا، جس کا لفظی ترجمہ ہوتا ہے ये अंदाज होता है इस जुबान के अंदर के जिस खसूसियत का नुमायां तौर पे जिक्र करना हो उसके लिए ये तरकीब इस्तेमाल की जाती है। कुरान में भी इंसान के मुतल्लिक है, खुलकल इंसान में अजल, इंसान को अजल से तैन से है ये, जिसके माने तेजी है, जल्दबाजी, जल्दबाजी से उजलत है ना आपके यहाँ का लफ्ज, जल्दबाजी से पैदा किया, इसके माने तेज नहीं होते, इसके माने होते हैं जल्दबाज पैदा किया। या दूसरी जगह ये है फला का तुम मिन दोस्त, तुम्हें कमजोरी से पैदा किया, लफ्जी माने जैसे होते हैं, इसके माने ये होता है कि कमजोर कर, जो ये एक उसकी एक सिफत है जिसका बयान होता है। मेन अलग भी यही बात हैवानी सतह के ऊपर इंसान की जिंदगी, वही विभिन्नते और इंस्टिंक्ट अपने अंदर रखती हैं जो हैवानात की आम तौर पे, और उसमें प्रिजर्वेशन ऑफ लाइफ, जिंदगी का तहफ्फुज बड़ा बुनियादी एक विभिन्नी तकाजा है, जिसकी वजह से इंसान हर उस शय के साथ चिपक जाता है कि जिससे उसकी जिंदगी मुतालिक होती है। इंसान को इस तरह से इंफरादी तौर पर यूं चिपकने वाला बनाया कि हर शय जिससे इसका उसकी जिंदगी का तहफ्फुज वाबस्ता होता है ये उसके साथ चिपक जाता है। लेकिन इसका अगला एक और दर्जा भी है कि हैवानों की जिंदगी तो बजूद इसके जो कहीं हर्ड इंस्टिंक्ट जोन में होता है, एक ग्रुप के अंदर रहते हैं हिफाजत के लिए, उनकी जिंदगी इंफरादी होती है, लेकिन इंसान मदनी तबा वाकया हुआ है, सोशल एनिमल वाकया हुआ है, सोसाइटी के अंदर रहता है, इसके ताल्लुकात होते हैं एक दूसरे के साथ, और मेन अलग के माने ये हैं साहिब ताल्लुकात। आप देखते हैं एक लफ्ज क्या क्या चीजें बयान करता चला जाता है। जिस लेवल का, जिस ब्रांच ऑफ नॉलेज का कोई इंसान है उसको ये माने दिए जाएगा। जमीन के मुतालिक अगर बायोलॉजी के नुक्ता नजर से देखेंगे तो अलग से वो माने होते हैं, एंथ्रोपोलॉजी से अगर आप देखेंगे या बिहेवियरिज्म के नुक्ता नजर से देखेंगे तो उसमें अलग इंसान के उस हैवानी जज्बे का विभिन्नता का नाम होगा जिसमें वो सामान्य जीत के साथ चिपक जाता है, और सोशियोलॉजी के नुक्ता नजर से आप इमरानियत के नुक्ता नजर से देखेंगे तो अलग के माने वो ताल्लुकात हैं जिसमें अफराद एक दूसरे के साथ वाबस्ता होकर एक सोसाइटी बना लेते हैं। कहा कैफियत ये है, खुदा ने पैदा किया, सामान्य जीत दिया, लेकिन इंसान के अंदर दोहरे किस्म की कशिशें और जागरूकतें हैं। हैवानी सतह की जिंदगी के ऊपर इसकी कैफियत यह है कि जो शय सामान्य जीत देती है ये उसके साथ चिपक जाता है, छोड़ना ही नहीं चाहता, सोसाइटी के मेंबर होने की हैसियत से इसके ताल्लुकात का तकाजा ये है कि अपनी आप भी फिक्र न करे, दूसरों के भी फिक्र करे। ये दोहरे किस्म की कच्चे और जागरूकतें इंसान के अंदर रख ली गई। कहा इनसे कहो इकरा, ऐलान करो कि वह रब्बो कल अकरम, और एक कदम आगे बढ़े, ऐलान कर दो इनसे कहो कि ये जो तुम्हारे अंदर है कि हर फर्ज ये चाहता है कि मैं ही समेत लू ज्यादा से ज्यादा, कहीं ये सामान जीत खत्म ना हो जाए। अकरम के माने हैं बड़ी फरावानियों से सामान जीत देने वाला, क्यों घबराते हो, जमीन के अंदर तो ला इंतहा खजाने दफन हुए हुए हैं, मेहनत करते चले जाओ सामान जीत मिलता चला जाएगा, ये खत्म नहीं होगा। इस डर से क्यों इस किस्म का माशरा कायम करते हो जिसमें हर फर्द अपनी जात के लिए ज्यादा से ज्यादा समेटने की फिक्र करता है इस ख्याल से कि ये खत्म हो गया तो मैं क्या करूंगा। अकरम, वो तो बड़ी फरावानियों से देने वाला है। बम्पर क्रॉप जिसे आप कहते हैं ना अंग्रेजी में, इस दफा तो फसल बड़ी जोर की हुई है, उसे अरबी जबान में करीम से कहते हैं। और अक्रम है वहां पर तस्वीरता की जाए, बड़ी फरावानियों से देने वाला है, क्यों घबरा के अपनी जात तक सारी चीजें महदूद करके चले जाते हैं। इंसान के मदनी तबाह होने का, सोशल एनिमल होने की कैफियत है। एक जगह तो कहा गया है अल्लामा उल बयान, इसे बोलने की कुव्वत भी है, बहुत बड़ी चीज है। हैवान से जो इम्तियाजी खसूसियत नुमाया तौर पर इंसान में आती है, तभी जिंदगी में वो कुव्वत गोयाई है, नुत्क है, बयान की कुव्वत है। लेकिन बयान की कुव्वत तो फिर भी महदूद रहती है। जुबान से आप उसी को सुना सकते हैं जिसके कान तक आपकी आवाज पहुंचती है। एक आलमगीर सोसाइटी इसके जरिए नहीं बनती, इसके लिए एक और मीन, एक और जरिए की जरूरत है। अल्लज़ी अल्लमा बिल कलम, उसने तहरीर के जरिए से आपस के ताल्लुकात वाबस्ता रखने का भी तरीका तुम्हें समझाया। वह अल्लम अल इंसान मालम या अलम, और उसके बाद वही के जरिए से उन हकायक और अखबार का भी इलम दिया कि जिन्हें उसके बगैर इंसान नहीं जानता था। इन हकायक का इलम दिया, कुव्वत गोयाई दी, तहरीर का मलका दिया, इसलिए कि ये मदनी तबाह इसने बनना, इसने ताल्लुकात वाबस्ता करने दूसरे इंसानों के साथ, नौ इंसान को एक बरादरी बन के रहना है। और जब एक बरादरी बन के रहना है तो उसमें फिर ये अलग की कैफियत कि हर फर्द चिपक कर रह जाए, हर सामान जीत से ज्यादा अपने लिए संभालना शुरू करे। कहते हैं हमारी तकलीफ का पर्पज ऑब्जेक्ट ऑफ क्रिएशन फेल हो जाता है, यहाँ डिफीट हो जाता है अगर ये कैफियत तुम्हारी हो जाए। पर लॉस हमने तो ये कुछ किया, और इसकी कैफियत ये है कि इन्नल इंसान लयत्वा अर्राहु सगना, इंसान की कैफियत ये है कि ज्यादा से ज्यादा समेट कर समझता ये है कि मैं अब बाकियों से मुस्तगनी हो गया, मुझे अब किसी की परवाह नहीं है। और जो ही इंसान के जहन में ये ख्याल पैदा हो कि मुझे अब किसी की परवाह नहीं है, तो वो हमारे इन कवानीन और अखबार को पामाल करता हुआ आगे चला जाता है, फिर वो इनकी परवाह नहीं करता। लेकिन इसे मालूम होना चाहिए कि इंसान को इस तरह नहीं छोड़ दिया जाएगा। खुदा के जिम्मे रबूबियत आलम ही है, इसलिए इस किस्म की सरकिसी अख्तियार करने वालों को समझ लेना चाहिए कि इन्ना इला रब्बे कर रुजा, ये कितनी हदूद कितनिया, कितनी ही कयूद ना आशनाइयां क्यों ना करें, लेकिन इंसानियत को दिलाकर खुदा के निजाम रबूबियत की तरफ लौट कर आना है। जितने जी चाहे और निजाम बना के देख ले, इंसान नाकाम रहेगा, ट्रायल एंड एरर के जरिए ही सही, दिलाकर इसने वहां आना है। कहा ये तो है दिलाकर जो होना है, लेकिन इंसान करता क्या है। अरा ए तल्ला जी जन हा अब जन इजा तल्ला, कहा देखो इस निजाम की मुखालफत करने वालों की कैफियत। अब जन गुलाम तरीन मकाम जो खुदा इंसान को देता है, और रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम से ज्यादा बुलंद किसका मकाम होगा, वो मकाम अब्दियत है, कवानीन खुदावी बंदी की पूरी पूरी इताअत करने वाली, सिर्फ उसकी गुलामी अख्तियार करने वाला, किसी और की गुलामी अख्तियार न करने वाला, अब्द की कैफियत है। और यही चीज है जिसका के इकरार और ऐलान हर अब्द मोमिन कुरान की पहली सूरत में करता है कि इय्याका नअबुदु, हम तेरे सिवा किसी और की हुक्मरानी कबूल नहीं करते। आप देखा इस शख्स को देखा कि जब उसका अब्द इज़ा सल्ला आम तर्जमा है, तो जब वो नमाज पढ़ता है قرآن کے مفہوم کے اعتبار سے اس کا ترجمہ ہے. جب وہ اپنے فرائض منصبی کو سر انجام دیتا ہے جو خدا کی طرف سے اس پر عائد ہوتے ہیں, جتنے بھی فرائض منصبی عائد ہوتے ہیں وہ سب کا نام فلاح ہے. ذرا ذرا نبی یہ محدود نہیں ہے مسجد کی چار دیواری کے اندر, فلاح زندگی کے ہر گوشے کے اندر قوانین خدا بندی کے ابتدا اور پیچھے چلنے کا نام ہے. تم نے دیکھا کہ جب اس کا اب ان اپنے فرائض کی سر انجام دہی میں مشغول و مصروف ہوتا ہے تو یہ اسے روکتا ہے. ارے تو ان جانا علی خدا او امرا بالتقوی, کہا اس نے یہ سوچا ہے کبھی؟ تم نے غور کیا اس بات کے اوپر کہ یہ اب تو وہ ہے جو زندگی کے صحیح راستے کے اوپر چل رہا ہے, خود بھی صحیح راستے پہ چل رہا ہے اور باقی کاروان انسانیت کو بھی آگاہ کیے چلا جا رہا ہے کہ یہاں گڑا ہے, یہاں خندق ہے, یہاں کھائی ہے, یہاں خطرہ ہے, بچ کے اس سیدھے راستے کے اوپر چلتے جاؤ. یہ تو یہ کرتا ہے. ارا ایسا ان کزبا وتولا, اور اس کے مقابلے میں انہیں تم دیکھو کہ یہ اس کی تدبیر کرتے ہیں. وہ کہتا ہے یہاں خطرہ ہے, جو کہتے ہیں جھوٹ بولتے ہیں خطرہ نہیں ہے. وہ یہ کہتا ہے یہاں کھڈ ہے بچ کے چلنا ہے, یہ دعائی دیتے ہیں کہ نہیں یہ بالکل غلط کہہ رہا ہے. یہ زندگی کے صحیح راستے پہ چلتا ہے وتولا, اور یہ وہاں سے عراق کی راہیں اختیار کر کے چلے جاتے ہیں. کوئی ادھر مڑ جاتا ہے, کوئی ادھر مڑ جاتا ہے. الم یعلم بان اللہ یرا, یہ اس لیے کرتا ہے کہ اسے اس بات کا یقین نہیں ہے کہ کوئی دیکھنے والا بھی ہے. انہیں کہہ دو کہ جب کوئی دیکھنے والا نہیں ہوتا تو خدا کا قانون مقاصد عمل اس وقت بھی دیکھنے والا ہوتا ہے, وہ ہر وقت دیکھتا ہے. کلا لئن لم ینتہی لنسفعن بالناصیۃ, ان سے کہہ دو کہ اگر وہ اپنی اس روش سے باز نہ آئے, محاورہ ہے عربی زبان کا, گھوڑے کو پیشانی کے بالوں سے پکڑ لیا جائے تو وہ ہل نہیں سکتا. پیشانی کے بال کہے جاتے ہیں جب کوئی سرداری اور سروری کے نقشے کے اندر مغرور ہو اور اسے گرفت میں لیا جائے تو اس وقت یہ محاورہ بولا جاتا ہے. یہ بہت بڑے سرکش, یہ اپنے آپ کو بڑا سمجھنے والے لیڈر, یہ بہت بڑے سرمایہ دار, ان سے کہیے اگر اس روش سے باز نہ آئے ہمارا قانون مقاصد جو پکڑ لے گا جیسے سرکش گھوڑے کو کسانی کے بالوں سے پکڑا جاتا ہے. ناصیتن کاذبتن خاطیتن, وہ کسانی یوں ہی نہیں کہ ہم نے یوں ہی ہاتھ ڈال کے پکڑ لیا, اس لیے پکڑا کاذ بطن, ہر صداقت کو جھٹلانے والا, خاطیتن انتہائی جرم کی زندگی بسر کرنے والا, یہ تھی وہ پیشانی کہ جس کو قانون مقاصد نے اپنے بچے شدید میں اپنی سخت گرفت کے اندر لے لیا. حل ید ہو نہ دیا, اس سے کہو کہ ہم نے اسے پکڑا ہے, اب آواز دے اپنے حمایتیوں کو. کیا بات, یہ نہیں ہے کہ یہ اکیلا ہم نے پکڑ دیا, یہ تو کوئی مقابلہ نہ ہوا. مقابلہ یہ ہے کہ اس سے کہا گیا کہ بلا دو اپنے حمایتیوں کو. جتنے ایک باطل نظام کے قائم کرنے والے, حمایت کرنے والے ہیں, متحدہ محاذ بنا لو اس نظام کے خلاف. تم یہ کرو سلد الزبانی آتا, اور دوسری طرف سے ہم بھی آواز دیں گے, بلا لیں گے. دیکھیے عزیزا نمان, یہ نہیں کہا گیا کہ تم تو سب کچھ بلا لو اور ادھر سے خدا تنہا اب کافی ہو جائے گا اس کے لیے. سورہ حج میں یہ کہا گیا ہے کہ اگر خدا ایسا نہ کرتا کہ انسانوں کی سرکش جماعتوں کو دوسرے انسانوں کے ہاتھوں سے روکتا تو دنیا میں فساد برپا ہو جاتا. انسانوں کی دنیا میں خدا انسانوں کی سرکشی کو انسانوں ہی کے ہاتھوں سے روکتا ہے. یہ وہ جماعت ہوتی ہے جو حق کی علم بردار ہوتی ہے, صحیح نظام کو لے کر اٹھنے والی ہوتی ہے. ان دو جماعتوں کا ہی آپس کے اندر مقابلہ تصادم ہوتا ہے. ان سے کہا کہ تم اپنے اہل مجلس کو, اپنے حمایتیوں کو بلاؤ. سند اس زبانی کا اور ہم بھی اپنے زبانیاں کو بلائیں گے. کیا لفظ ہے؟ یعنی مجاہدین کہا جا سکتا تھا, اپنے جنود کہا جا سکتا تھا, لشکر, سپاہی, دوست, ایک لفظ ہے عزیزان من, اور وہ اسلام میں جنگ کی ساری کیفیت کو واضح کر کے آگے چلا جاتا ہے. یہ زبانہ کہتے ہی اس وقت ہیں, زبانیاں کہتے ان کو ہیں کہ دوسروں کی سرکشی کی جو مدافعت کرنے کے لیے اٹھے. اسلام کا سپاہی کبھی اگریشن کے لیے نہیں اٹھے گا, وہ خود سرکشی اور زیادتی کے لیے نہیں اٹھے گا, وہ دوسروں کو کچلنے کے لیے آگے نہیں بڑھے گا, وہ حق کی مدافعت میں ہمیشہ کھڑا ہوگا. لفظ وہ استعمال کیا ہے کہ جس کے بنیادی معنی ہی کسی کے روک تھام کے لیے کھڑے ہونے کے ہوتے ہیں. تم تو اپنے سارے حمایتیوں کو بلا لو اور ہم انہیں بلائیں گے کہ جو سرکشی کی روک تھام کے لیے اٹھا کرتے ہیں. یہ کچھ ہوگا. وقت وہ ہے کہ ابھی یہ جماعت جو ہے حق کے علم برداروں کی بڑی کمزور اور ناتواں اور بے سر و سامان کی ہے. ایسے وقت میں عام طور سے کوشش یہ ہوتی ہے کہ کمپرومائز کر دیا جائے کسی طرح سے مخالفین کے ساتھ, اس لیے کہ ان کے مقابلے بھی تو ابھی تاب نہیں ہوتی. کہا پتہ نہیں, اب کمپرومائز نہیں کر سکتا, مفاہمت نہیں کر سکتا. کلّا لا تطیع ہو, ان کی عطایت قبول نہیں کرنی, ان کی بات نہیں ماننی. کرنا کیا ہے؟ پروگرام میں ایک لفظ ہے برادران عزیز, کرنا تم نے یہ ہے کہ وقت جد قوانین خداوندی کے سامنے سجدہ ریز ہوتے چلے جاؤ اور زیادہ ان کی عطایت کرتے چلے جاؤ. تمہارے لیے صرف یہ پازیٹو پروگرام ہے, مثبت پروگرام ہے. اس نظام کی, ان قوانین کی زیادہ سے زیادہ عطایت کرتے چلے جاؤ. یہ کرتے چلے جاؤ وقت قریب, تم منزل سے قریب تر ہوتے چلے جاؤ. عزیزان ایمان, یہ ہے سجدہ اور یہ ہیں اس کے نتائج. تو یاد ہے میں نے پہلے بھی صحیح کہا تھا کہ سجدہ قوانین خداوندی کے سامنے سر تسلیم خم کر دینے کا نام ہے, یہ خود سپردگی کا نام ہے, یہ حق کے سامنے اپنے آپ کو جھکا دینے کا نام ہے. اور یہ وہ کیفیت ہے کہ اگر انسان کی سجدے سے پہلے اور سجدے کے بعد کی کیفیت میں فرق پیدا نہیں ہوتا تو یاد رکھیے وہ سجدہ سجدہ نہیں, نہ یہ ایک مکینیکل ایکشن ہے. یہ ایک سجدہ جسے تو جراں سمجھتا ہے, ہزار سجدے سے دیتا ہے آدمی کو نجات. اس کے اور صرف اس کے سامنے جھکنا, یہ کرتے چلے جاؤ وقت قریب, منزل سے قریب تر ہوتے چلے جاؤ گے. تمہارا ہر جھکاؤ تمہارا قدم منزل کی طرف بڑھاتا چلا جائے گا. سورہ الالق ختم ہوئی برادران عزیز, سورہ الفلق, زبان سے بار خدایا یہ کس کا نام ہے. سورہ الفلق 97 سورہ, رمضان کا مہینہ ہے, شہر رمضان اللہ بھی ان غلطی ہے. قرآن یہ وہ مہینہ ہے کہ جس میں وحی کا آغاز ہوا. لیل سے تعبیر کیا, سورہ دخان میں بھی یہ چیز کہی تھی, 44:1, ان انزلنا فی لیلۃ المبارکۃ, ہم نے اسے ایک مبارک لیل کے معنی میں ابھی سر 10 رات ہی کرتا ہوں, ایک مبارک رات میں اس کا آغاز کیا. یفرق من کل امر حکیم, کہ جس میں تمام امور سے امتیازی خطوط کھینچے جاتے ہیں, ایک دوسرے سے حق اور باطل الگ ہو جاتا ہے, इम्तियाज हो जाता है इन चीजों में अमरन हकीम, और ये इम्तियाज होता है खालिस रीजन की बिना पर, हिकमत की बिना पर, विजडम की रूप से, रैशनली ये कुछ होता है। तमाम अमूर के अंदर इम्तियाज होता चला जाता है। वहां ये कहा था, जिनमें अर्ज कर दू, यदि जो सब बरात का महीना गुजरा है, उस रात में आपने सुना होगा, गालबन हमने तब तक सुना, उस रात की सनद में ये आयत पड़ी जाती है कि ये है वो लैला मुबारक के जिसमें कुरान नाजिल हुआ था, और ये चली आ रही है आपके यहाँ। तो कोई नहीं देखता कि कुरान ने कहा है कि वो रमजान का महीना है, वो रमजान के महीने में आनी चाहिए, वो शबरात की 14 के लिए ये कहा जाता है कि उसने नाजिल हुआ। और जब फिर उसके बाद ये किसी ने टोका के साथ, ये कुरान में तो लिखा है रमजान में नाजिल हुआ, और ये शबरात की रात में ही आप कहते हैं कि नाजिल होना शुरू हो गया, कहने लगे तुम बात नहीं समझते, बड़ी गहरी बात है। ये शबरात के महीने में ये अर्श आजम से पहले आसमान पे नाजिल हुआ, और फिर एक महीना लग गया इसको पहले आसमान से जमीन तक आने, दो दफा नाजिल हुआ। वही लैला मुबारका वही है जिसे कहा कि इन्ना अंजल ना होगी लैलतुल क़द्र, अज़ीज़ान ईमान मुझसे अगर कोई पूछे कि कुछ एक फिक्रे में ये बताइए कि कुरान ने दिया क्या इंसानियत को, तो वो फिक्रा मेरा नहीं होगा, वो कुरान का ये फिक्रा होगा, उसने दी अकदार, उसने दी वैल्यू, उसने बनाती है। अजीजा ने मान हैवानी सतह जिंदगी के ऊपर वैल्यू का तसव्वुर नहीं होता। बड़े गौर से बात ये सुनने की, हैवान के सामने वैल्यू नहीं होती, उसके सामने तभी जिंदगी के तकाजे सिर्फ होते हैं। वैल्यू सिर्फ इंसानियत की सतह के ऊपर आती है। हैवान के सामने जो खेत सामने आएगा उसके चार के अपना पेट भर लेना होता है, वो इसका तसव्वुर नहीं कर सकता। इनकेपेबल ऑफ वैल्यू जिसे कहते हैं हैवान, उसके लिए नामुमकिन है कि तसव्वुर वैल्यू का उसके सामने आए। गोश्त एक अपने मालिक का एक दूसरे का बैल जा रहा है, वो कभी इधर भी मार लेगा कभी उधर भी मार लेगा, इसलिए कि उसके सामने सिर्फ अपने पेट का धरना है। ये इम्तियाज जो है कि ये जायज है ये नाजायज है, ये हराम है ये हलाल है, ये मेरा है ये दूसरे का है, जहाँ नहीं चाहिए वहाँ चाहिए, हॉट जिसे कहते हैं अंग्रेजी जबान में, ये वैल्यू कहलाती है। ये सिर्फ इंसान की जिंदगी का वैल्यू को कदर कहते हैं अरबी जबान में, इसी की जमा अखबार आती है। वैल्यू यह एक चीज जिनकी तकाजे की तस्वीर, ये सभी तकाजा है, हैवान में भी होता है, लेकिन किस्मत का तहफ्फुज़ ये वैल्यू कहलाती है, ये इंसान की खसूसियत है। कहा इसे हमने नाजिल किया अभी जाने माने एक लफ्ज़ के अंदर, ये सारा तसव्वुर इंसानी और हैवानी सतह जिंदगी का कुरान समझा गया कि मैं नसीब था कर लैल से, इसलिए कहा यानी हो सकता है कि आगाज नहीं का रात ही का वक्त हुआ हो सकता है, लेकिन ये तो एक बड़ी इससे ज्यादा वसूल चार मसूल को लिए हुए है। वही से पहले का जमाना तारीखियों का जमाना होता है। पुराने करीम में खुद मुतल्लिक बार ये कहा गया था, हमने ये कुरान इसलिए दिया ताकि तुम इंसानों को तारीखियों से रोशनी में ले आए। लैल तारीखियों की नुमाइंदा होती है, दिन रोशनी का नुमाइंदा होता है। लैल कहा इसलिए है कि वही से पेश कर तारीखियां ही तारीखियां थी। वहां ये एक ऐसा दौर था तारीखियों का कि जिसमें इस वही के जरिए से इंसान उसको नई अपदार से रूपदास कराया। और जैसा कि मैंने किया है, ये कदर या वैल्यू का तस्वर है जिससे इंसान की निगाहों का जाविया बदल जाता है। वैल्यू न हो तो फिर सारे इंसान हैवान की सतह से दूर होते हैं। तमाम हैवानात का जाविया निगाह एक ही होता है। इंसानों की जिंदगी के अंदर वैल्यू को जानने वाले और न जानने वाले की निगाहों का जाविया मुख्तलिफ होता है। के मंजिल नमी दानी जरा कीमत हर शायद अंदाजे निगाह, हर शायद की कीमत बाहर की जो है तुम्हारे अंदाजे निगाह एंगल ऑफ विजन के ऊपर जाविया के ऊपर है। एक चीज आप जानते हैं, दफ्तर में बैठे हुए कि जरा सा मैंने इस फाइल के अंदर दो लफ्ज यूं लिख दिए, बड़ी आसानी से 10,000 रुपया मेरी जेब में आ जाएगा। वैल्यू का तकाजा ये है कि नहीं, इससे हकदार का हक मारा जाएगा और बेइंसाफी होगी, ये नहीं करना चाहिए। वैल्यू निगाह में नहीं है, आपका जाविया निगाह ये है कि 10,000 रुपया बड़ी चीज है। वैल्यू निगाह के अंदर है तो आपका ये है कि 10,000 रुपया 10 करोड़ रुपया भी इसके मुकाबले में कोई शह नहीं है। मुझे हक के ऊपर इंसाफ के ऊपर रहना चाहिए। बदयानती का पैसा जहन्नम है। वैल्यू उस पैसे की कीमत तो वही है बाजार में। कभी ये नहीं होगा कि चोरी का नोट आप ले जाए और दुकानदार 5 रुपए आपके दे, उसकी सभी वैल्यू तो वही होती है। आपकी निगाह का जाविया मुख्तलिफ होता है। ऐसे मंजिल रामी जानी जरा कीमत हर शायद अंदाजे निगाह, नौरे दीगर भी जहां दीगर सवा दी जमीन और आसमान दीगर सवा। जाविया निगाह तेरा बदल जाता है, तेरे अंदर एक तब्दीली आती है और जब अंदर तब्दीली आती है तो बाहर की सारी दुनिया बदल जाएगा। मैं अब समझा कि दुनिया कुछ नहीं, दुनिया मेरा दिल है। बदल जाने से इसके रंग हर एक चीज का बदल, ये तब्दीली अंदर पैदा होती है अगर आप राम और इसीलिए इस बाल ने कहा है कि तू कदर शीर्ष नदानी बहाज तो रंग वगरना नाले बरसंदा तारा ये संग, तू अपनी कीमत नहीं जानता। इसीलिए तो जवाहरात को कहता है कि बड़ी कीमती चीज है, वो तो पत्थर के पत्थर है, उनको तो कीमत तू अदा करता है और उन जवाहरात को कीमत अदा करने वाले अपनी कीमत पहचान। इन नाम जल ना हो कि नई अखबार का हानि ला गया, नई वैल्यू लेके आ गया, नए पैमाने दे दिए इंसानियत के लिए। हैवानी सतह जिंदगी को इंसानी सतह से आसरा करा दी। जब तक वो सतह जिंदगी में बराबर आने लगी, छोटी छोटी चीजों के पीछे आदमी मारा मारा करता है। वो जो मैं मिसाल में कहा करता हूँ कि सड़क पे बच्चा खड़ा हुआ रो रहा है, चीख रहा है, क्या हुआ मेरा घोड़ा मर गया, उसकी टांग टूट गई, वो जो दो पैसे का खिलौना होता है, वो रो रहा होता है, आप पास से जाते हुए हंस रहे होते हैं उसकी उस बात से, क्या हुआ उस घोड़े के टूट जाने से वो क्यों रो रहा है, उसके नजदीक उसकी कीमत बड़ी है, आप क्यों हंस रहे हैं, आपके नजदीक उसकी कीमत दो पैसे। निगाह के जाविये से कीमत बदल गई उस प्यार की बराबर आने की। यही चीज है जिसे इस बात ने कहा कि तेरी दुआ है कि वो आरजू तेरी पूरी, मेरी दुआ है तेरी आरजू बदल जाए। है कि तेरी दुआ से कदा तो बदल नहीं सकती, मगर है उसके लिए मुमकिन कि तू बदल जाए, और जब तू बदल जाए तो ये सारी दुनिया बदल जाती है। और ये तू बदलता है अजीजा ने मान सिर्फ अखबार से, वैल्यू से, तुम किस चीज से ज्यादा कीमती समझते। तो قرآن نے آ کے اس انسان کی حیوانی سطح کو انسانیت سے ریشناس کرایا, اس کو ویلو دی, اس کو پیمانے دیے, اس کو اقدار دی, اور اسی کو کہا انا انزلناہ فی لیلۃ القدر. ہم نے اس تاریخی کے دور میں کہ جہاں, اور تاریخی تو آپ جانتے ہیں کہ دو چیزوں میں امتیاز نہیں کیا کرتی, اندھیرے میں گدا گھوڑا برابر ہوتا ہے, نصیب و فراز برابر ہوتے ہیں, ویلو سے مل جانے کا نام قرآن میں بیان رکھا ہے. جہاں تاریخیوں کی چادروں میں امتیاز نہیں ہو سکتا ویلو اور ویلو کے اندر, ایسے زمانے میں جہاں یہ امتیازات مل گئے ہوئے تھے انسانوں کی نگاہوں کے اندر, اس نے ایک ایسا ضابطہ حدر دیا, ویلو کا ایک ضابطہ دیا, وہ وہاں دروازہ تھا وہاں لہلا کوئی قدر. یہ خدا کے سواب کون بتائے کہ یہ رات کتنی بڑی قیمتی رات ہے کہ جس میں یہ ویلو اور اقدار ملی ہے انسان, جس کو خیر تمہارے زمانوں سے دیکھا جائے, اس ایک رات سے سینکڑوں مہینے قربان کر دیے جا سکتے ہیں. دور جاہلیت کے سینکڑوں مہینے اس ایک رات, میں کہتا ہوں اس رات کی ایک سال کے اوپر قربان کر دیے جاتے ہیں. وہ جو ہم رمضان کے آخری عشرے کے اندر راتوں کو جا کے جاگ کر وہ ایک لمحے کا انتظار کیا کرتے ہیں کہ جس میں جو درخت جھکتے ہیں اور پانی جھوٹ ہوتا ہے اور جو دعا مانگی قبول ہوا کرتی ہے, بات کچھ اور تھی, بن گئی کچھ اور. اس لیلۃ القدر کی ہر ساتھ آپ کو نبی برادران عظیم وہ ہے کہ جس میں کائنات کی ساری قوتیں جھکی ہوئی ہوتی ہیں خدا عالم کی قرآن کے سامنے. واقعی اس کے اندر یہ صورت ہے کہ ہر عرض انسان کی پوری ہوتی ہے بشرطے کہ ان اقدار کا ابتدا کرو. اس لیل کے سات ہزاروں مہینوں سے بھاری ہوتی ہے. خیر ہوگا کیا اس کے بعد, یہ اقدار جو مل گئی تو اس کے بعد اس کائنات میں انقلاب کیا آئے گا, عظیم انقلاب آئے گا. یہ رات یہ تائر پیش رس ہے اس آنے والے نو بہار کا. ایک آ رہا ہے دور, جس دور میں کیا ہوگا دو لفظوں میں بات کر دی قرآن. ایک کنسپٹ آف لائف تو یہ ہے, ایک تصور حیات یہ ہے کہ یہ فطرت کی قوت ہے, سب کچھ سائن سب ان کو مسفر کر دیتی ہے, انسان کو اس کی بڑا مل جاتی ہے. جتنا زیادہ ان قوتوں کو آپ مسفر کر کے چلے جائیں گے اتنا ہی زیادہ آپ طاقتور ہوتے چلے جائیں گے. وہی قوم دنیا کے ڈاؤن میڈ کر کے چلی جائے گی, اسے ہی طاقت و حکمت نصیب ہوتی چلے جائے گی. خالص قوتیں, خالص قوتوں کی بنا پر انسان نے اس دنیا کو جس طرح کا جہنم بنا دیا ہے, ہمارا دور اس کی زندہ شہادت ہے. آج اس ساری زمین پر کسی سیلے میں کوئی دل ایسا نہیں ہے کہ جو اطمینان کی زندگی بسر کر سکتا ہے. ہر شخص خواہش اس لیے کہ صرف مصر کی قوتیں ہیں کہ جو جہاں رول کر رہی ہیں, مسخر کر لیا انسان نے ان کو خالص قوت. اس کے دوسرے تین اینڈ کے اوپر, دوسری افراد کے اوپر یہ تصور کہ یہ دنیا قابل نشر ہے, یہ مادہ ہے, قید خانہ ہے, بھاگ جانے کی جگہ ہے, غاروں میں چلے جاؤ. کیا ہوگا؟ روحانیت کی ترقی ہے. قرآن کریم میں روحانیت کا تو لفظ نہیں آیا, جسے ہم انسانی روح کہتے ہیں اس کا بھی لفظ نہیں آیا. خداوندی روح کا لفظ قرآن میں آیا. روح کا لفظ قرآن کریم میں تین معنوں کے اندر استعمال ہوا ہے. روزان من روح کے معنی تو توانائی کے ہوتے ہیں, قوت کے ہوتے ہیں. قوت کی وہ فارم جسے انرجی کہا جاتا ہے. بات ذرا سی جاری ہے اس لیے میں زیادہ تفصیل میں نہیں جاؤں گا. توانائی کی وہ شکل جس کے اندر کوئی مادی کیچر نہیں ابھی ہوتا, प्योर एनर्जी जिसे कहा जाता है, खुदा की तवानाई, उसके मुतल्लिक ये है कि इंसान को उसका एक जिम्मा दी जाए और इसके लिए समझने सोचने वाला साहिब इख्तियार और इरादा बन गया। ये वो शह है कि जिसे इंसानी जात या ह्यूमन पर्सनैलिटी, सेल्फ या ईगो कहा जाता है, इसे ये चीज है। इसके लिए खुदा ने रूह खुदाबंदी का लफ्ज इस्तेमाल किया और अर्रूह इसी एतबार से खुदा ने वही को भी अर्रूह कहा कि ये वो कानून है। कानून अपने अंदर बड़ी कुवत रखता है, कानून खुदाबंदी के लिए इतनी बड़ी कुवत रखता है कि जिससे जो सारा निजाम कायनात चलता है वही को भी अर्रूह कहा है कुरान ने। और वही को लाने वाली हामिल, हम नहीं जानते कि वो क्या एजेंसी है, उसे भी रूहुल अमीन कहा है। यहाँ जो कहा है कुरान ने मलाइका और अर्रूह, मैं समझता हूँ कि यहाँ इससे मुराद नहीं है खुदाबंदी है या वो तसव्वुर जिसे स्पिरिचुअलिज्म पहले जमाने में कहा करते थे, एक तसव्वुर खालिक मादी फितरत की कुवतों को मुसाफिर के लिए मुंतहा जिंदगी ये है। दूसरा तसव्वुर ये कि उन कुवतों से फितरत के कायनात के मादे से नफरत हासिल करके अक्सेंट कीजिए, दूर रहिए, एब्लगेशन कीजिए, रूहानी कुवत हासिल होती है तुम्हारे यहाँ की। दूसरा एक्सट्रीम कुरान ने कहा इन दोनों को अलग अलग रखना, जिंदगी बातिल हो जाती है इन दोनों को। एक का नतीजा अगर परफॉर्म होता है तो दूसरे का नतीजा गुलाम हो जाता है, फालिज होता है, इंसान में शुक्र कर आ जाती है। ये जो आई है, ये नया दौर जिसमें नए पैमाने और अखबार मिले हैं, इसमें होगा क्या? तनजल मलाए कतोरूम इनके नश्व नवा देने वाले की तरफ से फितरत की कुवतें एक तरफ से और जही खुदाबंदी जाता है कवानीन खुदाबंदी दोनों तरफ से यकसा तौर पर यकवक एक दूसरे के साथ नाजिल होंगे। इम्तिजाज होगा यहाँ फितरत की कुवतों का जही खुदाबंदी के साथ, और जो ही ये इम्तिजाज इसका होगा दोनों ब्लेंड होंगे, दोनों मिलेंगे, नतीजा क्या होगा? मिन कुल्ले अमरिन सलाम, जिंदगी के हर जोशे में सलामती होगी, सलामती होगी। इसी तरह फितरत की कुवतें वही खुदाबंदी के ताबिया या उनके इंतजाज के साथ चलेंगी, मिन कुल्ले अमरिन सलाम, जिंदगी के हर जोशे के अंदर सलामती ही सलामती हो जाएगी। आयत तनजल है, तंजील है, तदरीज है, लफ्ज के अंदर तदरीज है बरादरान अजीज, भी अरबी जुबान के एजाज है। तदरीजन ग्रेजुअली ऐसा होता चला जाएगा, हिया हत्ता मतलाइल फजर, ताकि रात की सारी तारीखियां छट जाएंगी और मशरक से सूरज नमूदार हो जाएगा। वह अशरकत अर्द नूर रब्बहा, और जमीन तेरे नशो नमा देने वाले के नूर से जगमगा उठेगी। ये पूरी कायनात जो है फितरत की कुवतों और रूह खुदावंदी के इंतजाज से मतला अनवार बन जाएगी। ये मुंतहा है उस निजाम का जो कुरान की रूह से आएगा। सूरह अल फजर खत्म हुई बिरादरान अज़ीज़। आल गयम, इंसान चाहता क्या? आजादी चाहता। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की वासत का मकसद ये बताया था, वयज़ुअन्हुम इसरहुम वल अग़लाल अल्लती कानत अलैहिम, 7:157, 7:157। तो ये आया इसलिए है कि इंसानियत जिन जंजीरों में जकड़ी हुई है उन जंजीरों को तोड़ दे, जिन वो जिन सिलों के नीचे दबी हुई है उन सिलों को सिरों के उतार दे। इंसानियत को सही आजादी अता करने के लिए आया था। ये सूरह अल बैना शुरू हुई अठानवी सूरत, बिस्मिल्लाहिर रहमान रहीम, नाम कफरू में नाहरिन किताब वल मुशरिकीन मुनफिकीन हत्ता तातियहुम अल बैना। ये अहले किताब कि जिनको हमने किसी जमाने में किताब दी थी लेकिन इन्होंने उससे कुफर इख्तियार कर लिया, اہل کتاب بھی ایمان پہ نہیں رہے, اس لیے کہ ان کی کتاب ہی اپنی شکل میں نہیں رہی تھی, یہاں رہی تھی اسے بھی انہوں نے اپنے ہاں کی شکل کے اندر تبدیل کر کے کتاب سے انکار کر لیا ہوا تھا. اس لیے قرآن نے اہل کتاب کو کہیں مشرکین کہا ہے, کہیں کفار کہا ہے. مدعی ہیں کہ ان کے پاس کتاب ہے, عملاً کتاب کا انکار ہے, اس لیے قرآن نے اہل کتاب کا کافر کہا ہے. یہ عجیب ترتیب ہے قرآن کی, کتاب رکھنے کے مدعی عملاً کتاب سے منکر, چنتا کی طرح گرادرانے جی. بہت تجزب و تردد ہوگا یہ کہنے کے لیے کہ ہمارا ہی ذکر ہو رہا ہے. ہم تو اہل کتاب کی سطح تھے. فرق اتنا یہ ہے کہ ان کی کتاب تو ایمانے میں باقی نہیں رہی تھی, ہماری کتاب تو باقی رہی ہے. لیکن کتاب محرک ہو یا کتاب اپنی اصلی شکل میں ہو, اگر اس کو لپیٹ کے رکھ دیا جائے تو دونوں یکساں ہو جاتی ہیں. ایمان تو اس کتاب سے عمل کرنے کا نام ہے, انکار اس کے خلاف چلنے کا نام ہے. ہاں ہر روز صبح اس کی تلاوت کیوں نہ ہو, مہینے میں کروڑوں مسجدوں میں اس کی تلاوت کیوں نہ ہو. اہل کتاب میں سے جو کافر ہوئے, اور یہ مشرکین مکہ کے جو دائی نہیں ہے اس کے, ان کے پاس ہدایت آئی تھی, ان میں سے کوئی بھی صحیح آزادی حاصل نہیں کر سکتا تھا تا وقت کے دن کی طرف یہ بصیرت پر مبنی کھلی ہوئی تعلیم نہ آتی. رسول من اللہ یتلو تحفاً مطہرۃً, کیا یہ کہ خدا کی طرف سے پیغمبر آیا جو ان کے سامنے صحائف پیش کرتا ہے, بڑے ہی پکی ہے. تحریف سے دور, فزق سے دور, مغالطوں سے دور, جس میں پسندی ہی پسندی ہے, وہ صحائف اس کے صحیح کے سامنے پیش کرتا ہے. اور دو لفظوں میں اس کو بتایا قرآن کی جامعہ تعریف کی کتب جماؤ, اس کے اندر مستقل اقدار و قوانین کتب لوگ سے کہتے ہیں قیم غیر متبدل, اپنے مقام کے قائم جن سے تم پھیر نہ سکے, انہیں سے بل اس کتاب کے اندر اس قسم, اس قرآن کے اندر اس قسم کے قوانین ہیں. یہ چیز لایا تاکہ اس کے ذریعے سے انہیں آزادی حاصل ہو جائے, ان کی خود کام کا زنجیروں دور کر, ان کی مذہبی پیش رائجت, ان کے خلافین, ان کے تمام بڑے بڑے مستقبل سبوتوں والے, ان تمام کی حکمرانیوں کے جال ٹوٹ جائے اور یہ ان سے آزاد ہو جائے. یہ رسول اس لوٹ یہ اس مقصد کے لیے آیا, انہوں نے کیا کیا, اس کے ماننے والوں سے الگ ہو گئے. بابا سفر رکھ لگنا ایسی واضح تعلیم آ جانے کے بعد اہل کتاب نے سفر کا شروع کر دیا, سفر فرقہ بندی. ایک کتاب کے ماننے والے ایک کتاب پر عمل کرنے والے کبھی فرقوں کے اندر جاری نہیں کرتے. قرآن نے اسی لیے فرقہ بندی کو فرقہ دیا, رسول اللہ صلی اللہ علیہ وسلم سے کہا ہے کہ تمہارا ان سے کوئی واسطہ نہیں ہے کہ جو دین میں فرقہ پیدا کر. اہل کتاب کے خلاف یہاں جرم عظیم بھی ادا کیا, یہ عائد کیا گیا کہ اس قدر واضح تعلیم آ جانے کے بعد ان کی کیفیت یہ ہے کہ یہ فرقوں کے اندر بڑھ جائے. انہوں نے اس جماعت کی بھی مخالفت شروع کر دی, قرآن کی طرف دعوت دینے والوں کی مخالفت شروع کر دی, صاحب پیچھے پیچھے اس نے گالی دی تھی کسی نے, تو کوئی ناجائز بات کہی تھی, کسی غلط طرف آنے کے لیے کہا تھا, کہا ان کو کیا تھا, وما امروا الا ليعبدوا الله مخلصین له الدين, اتنی سی بات کہی تھی کہ بھائی اطاعت حکمرانی اور معصومی یہ پھر ایک خدا کے قانون کی ہونی چاہیے, یعنی انسانوں کی نہیں ہونی چاہیے, کہا اتنا ہی کہتا ہے. کون سی بری بات ان سے کہہ دی تھی جو ان کو اتنا ناگوار گزرا, ان کی طبیعت نازک تھی کہ اختلاف سے اتر آئے, سفر سے بھی اتر آئے, الگ ہو کے بیٹھ جائیں, مخالفتیں شروع کر دیں. کس بات کی؟ کہا یہ تھا کہ انسانوں کے طاقتوں کے اوپر سجدہ ریزیاں نہ کیا کرو, یہ وجہ تذلیل انسانیت ہے. اگر انسان کا سر کائنات کی کسی قوت کے سامنے جھکتا ہے تو اپنے سے ذلیل قوت کے سامنے جھک رہا ہے, کسی انسان کے سامنے جھکتا ہے تو اپنے ہمسر کے سامنے جھکتا ہے. جھکنا صرف قانون خداوندی کے سامنے چاہیے. کہا یہ بات ان سے کہی گئی تھی, اور ان کی طرف سے رد عمل یہ ہو رہا ہے. اور کہا یہ تھا کہ یہ چیز یقین کی حیثیت سے مانو اور ہونا خا زندگی میں یکسو ہو کر چلو, ایک نصب العین سامنے رکھ کے چلو. مختلف فرقوں کے تو نصب العین مختلف ہو جاتے ہیں عزیزان ایمان. فٹ بال کی ٹیم میں ہر کھلاڑی اپنے سامنے الگ الگ گول رکھ لے تو آپ سمجھتے ہیں کہ وہ کیا حشر ہوگا اس کا, تو کیفیت کیا ہوگی اس ٹیم کی؟ ہم افا کہتے ہیں کہ ساری ٹیم کے سامنے ایک گول ہو اور ہر ایک کا قدم اس کی طرف اٹھے. ہونا تھا کیسے یہ ہوگا؟ یقین اتفلا تھا وہ جو رکھا تھا. بات بڑی آسان, ایسا نظام قائم کرو جس میں ہر فرد قوانین خداوندی کے پیچھے چلے, اور ان کا مجموعی حیثیت سے فریضہ یہ ہو کہ انسانیت کو سامان نقل و نما بام پہنچاتے چلے جائیں. وہ زیادہ کا دین ان کے جمع لیجیے, یہ ہے وہ محکم دین جس کے لیے قرآن آیا ہے. بات کتنی چھوٹی, تفصیل معنی رمیں ان سب طویل ہے, اور ویسے تو خفیف سا ایک دل میں درد ہے. تفصیل میں جائیے تو تفصیلوں کے تفصیلیں لکھ دیجیے, اجمال میں جائیے تو دو لفظوں میں بات ختم ہو جاتی ہے. ایسا معاشرہ جس میں ہر فرد قوانین خداوندی کا اتباع کرے, اور جس کا مجموعی نصب العین انسانیت کو سامان نسل و نما باہم پہنچانا ہو, وہ زیادہ کا دین بتائیے. ان الذين كفروا من اهل الكتاب والمشركين في نار جهنم خالدين فيها اولئك هم شر البريه. اب وہ لوگ جو کتاب کے مدعی ہونے کے باوجود اس سے انکار کی زندگی بسر کرتے ہیں, اور یہ کہ جو سرے سے مانتے ہی نہیں ہیں کسی کتاب کو, یہ سب کے سب جہنم کی زندگی بسر کرتے ہیں. ان کا سارا کیا کرایا بارش ہو جاتا ہے, اور شر البریہ ساری خدا کی مخلوق میں سے بدترین اگر تم نے بھی دیکھنا ہو تو یہ لوگ ہوتے. ایک جگہ تو شر الدواب کہا تھا قرآن میں, یہاں شر البریہ کہا ہے مخلوق ہے میں سے بدترین. یہ کون سے کہا تھا قرآن میں وہاں؟ وہ جو دل و دماغ رکھنے کے باوجود دل و دماغ سے کام نہیں لیتے, وہاں بھی انہیں کہا ہے کہ یہ اہل جہنم ہو, یہاں بھی انہیں اہل جہنم کہا گیا ہے. ہندن بھی انہیں آنند سے آگے یہاں سے اڈائے کا ہوم خیروی کر دیا. اس کے برعکس زندگی کی ان صداقتوں پر یقین رکھنے والے, اس پروگرام سے عمل کرنے والے, جو ان کی صلاحیتوں میں بھی لکھنے کا نواز اور عالم انسانیت میں بھی اطلاع کر کے چلے جائیں, ان کی جذبت یہ ہے کہ خیر ان بنی جا. یہی ہے تمام مخلوق بہترین چنے ہوئے لوگ, جزائے ہوں ان کا رب ہوں جنات و عدن تجری من تحت الانہار خالدین فیہا ابدا. یہ وہ لوگ ہیں ان کے اس یقین محکم اور عمل تہم کا نتیجہ ان کے نشو و نما دینے والوں کی طرف سے بھی ملتا ہے. زندگی کی شادابیاں تبدیلیاں اس دنیا کے اندر بھی, آنے والی زندگی کے اندر بھی, ہمیشہ رہنے والی شادابیاں, یعنی جب تک اس پروگرام پہ عمل کیے چلے جاؤ, اس سلستان کی بہار میں سبھی خزانہ آئے ہوگا. رضی اللہ عنہ و رضو عنہ بات اتنی کی ہے, انہوں نے اپنے آپ کو خدا کے قوانین سے ہم آہنگ کر لیا, اور ان قوانین کے نتائج میں ان کے اعمال سے اپنے آپ کو ہم آہنگ کر لی. اتنا جامع ٹکڑا ہے رضی اللہ تعالی عنہ, ज़ालिका मेमान तक किया रखा, उसके लिए एक ही चीज की क्वालिफिकेशन, एक ही सर थी जो मैंने चोरी की थी, उन्हें इस बात का खतरा और रहता था कि अगर इन कवानीन के खिलाफ चले तो उसका नतीजा कितनी बड़ी तबाही होगा। ये एहसास बुनियाद है राजनीता ने मन कानूनी कानों के लिए, ये मालूम हो कि इन तकरीबी अमूल का नतीजा किस कदर तबाही वाला है। और ये है वो हिस्सा जिसे आप लाल ला चाहते हैं, यानी पहला हिस्सा है तकरीब का। हर बातें हर तकरीबी कुत से इनकार, और उसके बाद यह खुशियाँ रखा जा सकता है अभिदान मन, जिसे आमतौर पर यह कहा जाता है डरते हैं, ये डर का तस्वर नहीं है, ये तो बहुत बड़ा कॉम्प्लेक्स होता है। तो डर के जोर के ऊपर अगर आप कोई चीज करते हैं तो वो कल्पन विचार में कोई तब्दीली पैदा नहीं करते इंसान से, इसमें तालीमी चीज नहीं हो सकती। इसलिए इसके माने होते हैं जिंदगी के पौधे को तामिरदार होना, उन्हें इस बात का एहसास होता है कि अगर इन कवानीन का इस्तेमाल हमने न किया तो ये हमारी नजरे हजार तजुर्बा हो जाएगी, निभा जाएगी। इस वजह से वो उनका इस्तेमाल करते चले जाते हैं,
और जो भी ऐसा करेगा उसका नतीजा यही निकलेगा। सूरह बैना खत्म, सूरह अल जलजाल बनाने की, बिस्मिल्लाहिर्रहमानिर्रहीम। आने वाला इंकलाब बहुत बड़ा इंकलाब, क्या बूंदें शुरू हो गई हैं, बंद कर दो उनको। फाइन अलिम तो मुंह हुन्ना मुंह निनाद, आने वाले इंकलाब की तो जरा पाओ की आहट आ रही है हमारे कानों में। लर्द वाला वाखरा की तो लर्द फाला वकाल इंसानो माला, क्या अंदाज है इस गलत तमद्दुन का, इस गलत माशरे का निजाम कहो बाला हो कर रहे हैं, हो नहीं वाला है, हो रहा है। ये इंकलाब क्या होगा, एक लक्ष्य जो इसमें मुसीबत की वजह है, जो धरती से छीने से जो है ग्राम बनकर बैठी हुई है निकाल दी जाए।
और इस वक्त का इंसान जो तस्वर में भी नहीं ला सकता था कि ये इतने इतने बड़े ग्रामीण के हैं ग्राम बाद, ये भी हटा दिए जाएंगे, ये भी निकाल दिए जाएंगे। वह कारण इंसान माना है, और वो इंसान के जैसे सामने यही चीजें रोटियां नहीं थी, वो दांतों में उंगली दबाने कहा जाए कि ये क्या हो रहा है। ये क्या हो रहा है, बल्कि यूं कहिए और कहेगा कि इस जमीन को हो क्या गया, ये कहिए वाला ये हो क्या गया। अच्छी वाले हम स्कूल से बैठे हुए थे, हमें सपोर्ट कर रही थी, और अर्थ तो माफी निजाम में इंसानी को कहते हैं इंदिरा मोदी राम की इस्तेमाल में, और अर्थ जो है इंसान का माफी निजाम है, अस्तमा उसके अखदारों से पाबंदी है। इन दो दिन पत्थरों को उठा दिखाएंगे, और उस वक्त ये इंसान जो इस वक्त नक्शे में बंद मस्त कुछ नजर ही नहीं उसको आता, ये हमें हालत हो गया दांतों में उंगली दबाए हुए कहेगा कि इस जमीन को हो क्या गया, ये हो क्या रहा है, हो क्या रहा है। यौमाइदीन तो हद से अफरा रहा, हो क्या रहा है, तारीख अपने आप को दोहरा रही है। وہ دور کے جس کے اندر کیفیت یہ تھی آدم کی جنت کا دور، وکلا رغبن ہے سچے صبح، کہ جہاں جسے بھوک لگتی تھی جس مقام پہ ہوتا تھا جہاں ہوتا تھا وہاں سے اس کو پیٹ بھر کے کھانے کو مل جاتا تھا. زمین اس دور کو اب دہرائے، تاریخ اپنے آپ کو دہرا رہی ہے، اپنی ان خبروں کو پیش کر رہی ہے. کیوں ایسا ہو رہا ہے؟ کیا محض یہ چانس ہے، اتفاق ہے؟ کیا ہیگل یا مارکس کا تصور جو ہے ایک سائیکلک آرڈر ہے، گرد سے دولابی ہے، کہ پہلے ایک نظام تھا پھر ایک دوسرا آتا ہے پھر اس کے بعد اس کا الٹ آ جاتا ہے، تھیسس ہوتی ہے، اینٹی تھیسس ہوتا ہے؟ کیا یہ چکر کی طرح یہ کچھ ہو رہا ہے؟ اس طرح سے نہیں ہو رہا، یہ تو ایک خاص نظام کے تابع ایسا ہوتا ہے. بے اللہ ربا کا او حال، یہ اس لیے یہ ہے کہ خدا کے قانون کے مطابق یہ سارا کچھ ہو رہا ہے. یوں یہ نظام ان کا باطل الٹ رہا ہے. ہوگا کیا اس کے اندر؟ اس نئے نظام کی خصوصیت کبرا کیا ہے؟ سورہ یاسین کے اندر ایک جگہ کہا ہے ہم تازم لوگ آئیے المجرم، باطل کے نظام کے اندر خلیف انسان، جرائم کی ذہنیت اور پیشہ رکھنے والے انسان ملے جلے رہتے ہیں، کسی کی نشانی پہ لکھا ہوا نہیں ہوتا کہ اس کی نیت کیا ہے. اس لیے تو انسان دھوکہ کھا جاتا ہے. اگر کہیں یہ دو الگ الگ ہوں تو آدمی دھوکہ نہیں کھاتا. حتیٰ کہ ایک دفعہ جب تو قیدی قید خانے سے باہر آ جاتا ہے، ذرا پچھلے زمانے کی بات کر رہا ہوں آج کی نہیں، تو اس کے بعد ساری عمر کے لیے اس کے ماتھے پہ کلنگ کا ٹیکا لگ جاتا تھا. یہ قید کاٹ کے آیا ہے، کوئی اس کا اعتماد نہیں کرتا تھا، بھروسہ نہیں ہوتا تھا، کوئی اس سے دھوکہ نہیں کھاتا تھا. آج تو بات ہی اور ہو گئی. اس دور کے اندر ہوگا کیا؟ یوم اذن یصدر الناس اشتاتا، انسان گروہوں کے اندر بٹ جائیں گے، امتیاز ہو جائے گا شریف اور بدماش کے اندر، دیانت دار اور بددیانت کے اندر، مجرم کے اندر اور معصوم کے اندر. اور یہ کیسے ہوگا؟ لے یوراؤ آ مادا ہوں. آج کی تو تحریر یہ ہے کہ آدمی جو کچھ کرتا ہے وہ اس کے سامنے نہیں آتا، وہ اس کو چھپا سکتا ہے. انفرادی طور پر اگر کسی اور نے دیکھا تو اپنے سینے کے اندر چھپا دیتا ہے، اجتماعی طور پر ہزار ہر میں اختیار کر دیتا ہے کہ اس کا جرم چھپا ہوا رہے یا کسی اور کو لگ جائے. لیکن یہ جو دور آئے گا، یہ جو راؤ آمان ہوں، ہر انسان کے آمان اس کے سامنے آئے، اس طرح سے سامنے آئیں گے کہ سمئی جا عمل مثال ذرت خیر جرا، سمئی جا عمل مثال ذرت شر جرا. ذرے کے برابر، ایٹم کے برابر کی جس میں عمل ہے وہ بھی نمایاں طور پہ سامنے آ جائے گا. ذرے کے برابر اگر ہر کا عمل ہے، ہر اور ہر قرآن نے ہلایا، ایک ذرے کے برابر بھی اگر ہر کا عمل ہے وہ بھی نمایاں ہو کے سامنے آ جائے گا. یہ نظام تمدن جس کے اندر عمل اس طرح سے ذرہ ذرہ سامنے نظاموں میں کھل جائے، کوئی کسی دوسرے کو دھوکہ نہیں دے سکتا، یہ نہیں انسان اپنے آپ کو بھی دھوکہ نہیں دے سکتا. کہا یہ ہے وہ دل جاڑے ہیں، یہ ہے وہ تپ تپا دینے والا زلزلہ اندھیر چاہیے اندھیر انقلاب جو آنے والا ہے اس قوم کے اندر. ورنہ آج تو کیفیت یہ ہے بسم اللہ الرحمن الرحیم واللہ سادھان، کوئی وقت تو تھوڑا ہے لیکن خود مدد کر رہی ہے میری نادری کے لیے جاؤں بات نہیں کر رہا. تسلیت آدمی ہے بسم اللہ الرحمن الرحیم ولعل یاد قد ہم فلول یاد قد ہم فلمغیرات صبح ہم فا اثرنا بہی مطان فا وقتنا بہی جمعا کیوں سنما الانسان علی ربی ہی حسنو یہ سورہ آدیات کی یہ آیات ابتدائی میں ہیں ان کے متعلق عام طور پہ ہمارے یہاں یہ سمجھا جاتا ہے کہ یہ مجاہدین کے متعلق ہیں اس زمانے میں رسالے گھوڑ سوار یہ تو بہت بڑا لشکر ہوا کرتا تھا ترجمہ ان کا یہ ہے گواہ ہے اس بات کی ان کو جو آگے کہی گئی ہے وہ سر پک دوڑنے والے گھوڑے ان کے دن کے لکھنوں میں سے بڑی تیز ہوا نکل رہی ہے تیزی سے دوڑنے والے وہ گھوڑے جن کے سن جب کینسلوں اور پتھروں پہ پڑتے ہیں تو تیواریاں ابھرتی ہیں وہ کہ جب لوگ ابھی سو رہے ہوتے ہیں الگ سن وہ نیند کے واقعے میں اس وقت یہ آ کر حملہ کرتے ہیں گرد و غبار اڑاتے ہیں ویسے تنگیز سنا پیدا کرتے ہیں اور پھر ان کے اندر داخل ہو جاتے ہیں گھس جاتے ہیں. عام طور پہ یہ کہا گیا ہے کہ یہاں مجاہدین کے گھوڑوں کو خدا نے شہادت میں پیش کیا ہے جو اس کا انداز ہے. ہو سکتا ہے یہ بھی کہ ایسا ہی ہو بڑی چیز ہے مجاہد کے تو ہر قدم کی قرآن میں قدم چاہی ہے بلند ترین درجہ انسانیت کے اندر برادران عزیز یہی ہے اور وہ اس لیے ہے کہ قدر کے مقابلے میں ویلیو کے مقابلے میں جتنی بڑی قربانی انسان دیتا ہے اتنا ہی بڑا اس کا درجہ ہوتا ہے. جان انسان کے نزدیک سب سے زیادہ قیمتی متاع ہے. جب کسی ویلیو کے تحفظ کے لیے انسان جان دے دیتا ہے تو اس کا بڑا مقام کس کا ہو سکتا ہے. تو یہ ہو سکتا ہے لیکن اگلی جو آیت ہے جس کے لیے شہادت قرار دیا ہے قرآن میں ان چیزوں کو اس سے ذہن دوسری طرف جاتا ہے اور میں نے ترجیح دی ہے اس مضمون کو ہی اور یہ اس زمانے کی لوٹ مار کا ذکر ہے اور وہ یہاں کے عام چیز کہا ہے کہ یہ لوٹ مار کرنے والے ان کی کیفیت یہ ہے کہ رات پڑتی ہے لوگ اپنے اپنے خیموں میں اپنے اپنے مکانوں میں آرام سے سو رہے ہوتے ہیں. قافلے کی نام سے ماہر استراحت ہوتے ہیں. تو ان کی کیفیت یہ ہے کہ یہ ڈاکہ ڈالنے کے لیے رہزنے کرنے کے لیے قزاقوں کی طرح گھوڑے دوڑاتے ہوئے سر پر راتوں کے اندھیروں میں تاریکیوں کے اندر گرد و غبار اڑاتے ہوئے آ جاتے ہیں اور یہاں آ کے لوٹ مار کرتے ہیں. یہ سب کس لیے کرتے ہیں؟ ان الانسان لربہ لکنود. یہ سب اس لیے ہو رہا ہے. ہر انسان میں نے عرض کیا تھا کہ جب صرف انسان قرآن میں آتا ہے تو اس کے معنی ہوتا ہے وہ انسان جو حیوانی سطح کے اوپر زندگی بسر کر رہا ہے وہی کی روشنی میں نہیں چلتا. جب وہ اس روشنی میں چلتا ہے تو وہ انسانیت کی زندگی ہوتی ہے اور جب اس روشنی کے خلاف اپنے ہی جذبات کو اپنا الہ اور معبود بنا لیتا ہے تو وہ حیوانی سطح زندگی کہلاتی ہے. یہاں وہی سطح زندگی ہے. کہا کہ انسان کو اگر وہی کی رہنمائی نہ ملے نہ اس کے تابع وہ چلے تو اس کی کیفیت سے یہ ہو جاتی ہے کہ وہ اپنے نشو نما دینے والے کے خلاف. اب لفظ یہاں ہے تنو بڑا جانے لفظ. یہ ڈاکے دنیا میں کیوں ڈالے جاتے ہیں؟ یہ دوسروں کو کیوں لوٹا جاتا ہے؟ یہ سب کچھ دوسروں کا چھین کے کیوں لے جاتے ہیں صاحب قوت؟ بات تو صرف ان ڈاکیوں کی گھوڑے والوں کی کہی ہے لیکن یہ تو صرف پیکر ہیں. روح اور ذہنیت تو ہر آن میں وہی کام کرتی ہے. خواہ وہ کسی دفتر کی میز پہ بیٹھا ہوا مظاہر بڑا ہی ناتواں سا نظر آئے, ایک قلم اس کے ہاتھ میں ہے اور کاغذ کا ٹکڑا اس کے سامنے, ہزار ڈاکیوں سے زیادہ بڑا ڈاکہ ڈال سکتا ہے. بات یہ ہے کہ یہ انسان دوسروں کا کیوں چھین کے لے جاتا ہے؟ اس لیے کہ یہ سامان ربوبیت کے خلاف قنوط واقع ہوا ہے. قنوط کہتے ہیں تنہا خور کو, اکیلا ہی کھا جائے سب کو. قنوط کہتے ہیں اسے کہ جو اپنے غلاموں سے دن بھر کام لے اور شام کو ان کو کچھ دینے کی بجائے الٹا پیتے ان کو. قنوط کہتے ہیں اسے جو کسی دوسرے محتاج کی مدد نہ کرے. قلوب کہتے ہیں اس سنگ لاکھ زمین کو بدبخت کو جس میں سے کچھ بھی پیدا نہ ہو. یہ اس لیے ہے کہ انسان کو اگر اس کے حال پہ چھوڑ دیا جائے اور وہی کی رہنمائی نہ ملے تو اس کی کیفیت پھر یہ ہوتی ہے کہ وہ زمین خدا کے ابرے دارے کے ایک ایک قطرے کو تو جذب کرتی ہے لیکن انسانیت کی نشو و نما کے لیے ایک کوپل بھی اس میں سے نہیں اٹھتی ہے. تنہا خور ہے, سب کچھ سمیٹ کے لے جانا چاہتا ہے, کام دیتا ہے اپنے لیبر سے اپنے مزدور سے, اس کو معاوضہ نہیں دیتا, کرتا کلتا مارتا پیٹتا ہے. اور یہ وہ ذہنیت ہے پھر جب آگے بڑھتی ہے تو انسان قزاقی کے اوپر لوٹ مار کے اوپر ان چیزوں کے اوپر بھی آ جاتا ہے. وَإِنَّا هُو عَلَىٰ ذَلِكَ لَكَثِيرٌ, جو کچھ یہ کر رہا ہوتا ہے وہ اتنا برہنہ ہوتا ہے کہ صاف نظر آ جاتا ہے کہ یہ کیوں کر رہا ہے, لیکن جب اس سے چاہیے تو اتنے اتنے وجہ جواب اس کے لیے تراشتا ہے, ایسی جسٹیفیکیٹری ریزن دیتا ہے اس کے لیے, پردے ڈالتا ہے اس کے لیے کہ وہ اس کی تمام برائیاں حسن بن کے دکھائی دیں. یہ تو صاحب بزنس, تجارت ہے جس کو خدا نے حلال و طیب قرار دیا, اللہ اکبر. یہ محنت ہے, یہ تھوڑی محنت ہے. جو آدمی اپنی محنت سے کماتا ہے دوسرے کو کیوں دے سکتا ہے؟ تراشتا ہے یہ چیزیں, قرآن کہتا ہے اللہ جانے سے بچیں, لیکن دوسرا جو نگاہوں سے اس قسم کے رنگدار آئینے نہیں رکھتا اس کو صاف نظر آ رہا ہوتا ہے کہ یہ کر کیا رہا ہے, کر کیا رہا ہے, بات کیا ہے. انہو لحب الخیر لشدید, بات ساری یہ ہے کہ مال کی محبت نے اسے اندھا کر دیا ہے. اس کو اس کا احساس ہی نہیں ہے, جتنا یہ لوٹ کے لے جاتا ہے اس میں سے ملتا تو اس کو دو روٹیاں ہیں, اور بلکہ تجربے نے تو یہ بتایا ہے کہ جتنا مال زیادہ ہوتا چلا جاتا ہے اتنی ہی روٹی کم معلوم ہوتی ہے اس کمبخت کو, پردہ ہی کھانا روٹی کا. یہ اس لیے کہ ذہن تو ہر وقت ان چیزوں کے اندر مصروف رہتا ہے. پھر ان الجھنوں سے دور ہونے کے لیے اسکرین تھا سدائی تو ہونی ہو, باقی سارا کہاں ہوتا ہے, دبایا ہوا ہوتا ہے. سمجھتا یہ کیا ہے, افلا یعلم اذا بعثر ما فی القبور, کسی اس کا علم نہیں ہے کہ جو کچھ دبا کے رکھا ہوا ہے اسے کریب کریب کے نکال دیا جائے گا. یاد رکھے آ رہا ہے جنجلا کے لفظ جنجلا, کریب کریب سے اس میں سے نکال دیا جائے گا جو کچھ یہ دبایا ہوا ہے اس میں. یہاں قبور سے نظر آتا ہے کہ جو سطمل کے بسیلے زمین میں دبے ہوئے ہیں انہیں نکالا جائے گا, اس سے بھی زیادہ اور فیچرس ہوتے ہیں جن کا نکالنا ضروری ہے. وہ اس کو لگا کہ قبول اور جو کچھ چیزوں میں انہوں نے چھپایا ہوا ہے اسے یوں الگ کیا جائے گا جیسے چرہورے میں سے چھلکا الگ کر کے ان کو سے دھوپ نکال دی جاتی ہے. کیا سمجھتے ہیں یہ ہے وہ جو نیا نظام سمجھ بنانا لگا رہا ہے. یہ تو اس وقت ہوگا جب اس دنیا کے اندر یہ نظام قائم ہوگا, ورنہ سننا رب باہوں ذہن جاؤ مائیں دن کا قبیر, ان کا خدا تو آج ہی بات ہے کہ انہوں نے کہا کیا دبایا ہوا اور سینے میں کیا چھپایا ہوا ہے. اس نظام کے وقت یہ خود انسانوں کے ہاتھوں سے نکل کے باہر آ جائے گا. دیکھتے ہیں جانے میں خدا کا قانون ہے, مذاق آتے ہیں تو ہر وقت جانتا ہے کہ یہ کیا ہو رہا ہے. جب انسانوں کے ہاتھوں سے یہ نظام متشکل ہوتا ہے اس وقت اسے یہ دبے ہوئے سلیمے ترے ترے سے باہر نکلتے ہیں, سینوں میں چھپائے ہوئے راز یوں آ جاتے ہیں باہر, جیسے چھلکا اتار کے چوری نکال لی ہے اندر سے. پورا یہ الادیات ختم ہو گیا کرانے والی ربنا تکبر منا انکا انت السمیع العلیم.